ऑल स्टेट के साथ अब महफूज हाथों में है। टर्म्स एंड कंडीशन अप्लाई।
रियल एस्टेट दी दुनिया विच थोड़ी कामयाबी एग्जीक्यूटिव होम्स रियल्टी जिथे तुसी 1.5 लाख तो 2 लाख साल दा कमा सकदे हो। इस तो अलावा फ्री बायर एंड सेलर लीड्स, वीआईपी एक्सेस टू प्री कंस्ट्रक्शन प्रोजेक्ट्स, वन ऑन वन सेल्स एंड मार्केटिंग मेंटरशिप, टीच एंड ट्रेन प्रोग्राम, स्टेट ऑफ आर्ट मॉडर्न ऑफिस विद प्राइवेट रूम, इन हाउस मॉर्गेज एंड लॉयर्स टीम, इन हाउस प्रोजेक्ट्स इन्वेस्टमेंट अपॉर्चुनिटी। फिर देर का दी आओ ते ज्वाइन करो एग्जीक्यूटिव होम्स रियल्टी या कॉल करो 905-890-1300 या विजिट करो ehrb.ca।
ਕੀ ਤੁਸੀਂ ਆਪਣੇ ਸ਼ਹਿਰ ਨੂੰ ਇੱਕ ਸਟਾਈਲਿਸ਼ ਨਵੀਂ SUV ਦੇ ਵਿੱਚ ਐਕਸਪਲੋਰ ਕਰਨਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤੇ ਅੱਜ ਹੀ ਆਪਣਾ ਸਫ਼ਰ 2023 ਦੀ ਫੋਰਡ ਐਸਕੇਪ ਜੋ ਕਿ ਗੈਸ ਹਾਈਬ੍ਰਿਡ ਔਰ ਪਲੱਗ ਇਨ ਹਾਈਬ੍ਰਿਡ ਦੇ ਵਿੱਚ ਅਵੇਲੇਬਲ ਹੈ 13 ਤੋਂ ਵੱਡੀ ਟੱਚ ਸਕਰੀਨ ਦੇ ਨਾਲ ਸ਼ੁਰੂ ਕਰੋ। ਆਪਣੇ ਸ਼ਹਿਰ ਦੇ ਨਾਲ ਜੁੜੇ ਰਹੋ ਔਰ ਇਤਮਾਦ ਦੇ ਨਾਲ ਡਰਾਈਵ ਕਰੋ। ਤੁਹਾਨੂੰ 1.99% ਦਾ APR ਪਰਚੇਸ ਫਾਈਨੈਂਸਿੰਗ 60 ਮਹੀਨਿਆਂ ਤੱਕ ਸਿਲੈਕਟ 2023 ਐਸਕੇਪ ਮਾਡਲ ਤੇ ਵੀ ਮਿਲ ਸਕਦਾ ਹੈ। ਜ਼ਿਆਦਾ ਜਾਣਕਾਰੀ ਵਾਸਤੇ ਵਿਜ਼ਿਟ ਕਰੋ ਟੋਰਾਂਟੋ ਏਰੀਆ ਦੇ ਫੋਰਡ ਡੀਲਰ ਨੂੰ ਅੱਜ ਹੀ।
ਬ੍ਰੈਂਪਟਨ ਔਨ ਸਟੇਜ 12 ਸੇ 18 ਅਕਤੂਬਰ ਤੱਕ ਦਾ ਰੋਜ਼ ਬ੍ਰੈਂਪਟਨ ਪਰ ਅਹਦ ਰਜ਼ਾਨੀਦ ਕੋ ਹੈਮਲਟ ਕੇ ਕਿਰਦਾਰ ਮੇ ਦੇਖ ਕਰ ਖੁਸ਼ ਔਰ ਵੈਲਕਮ ਕਰਤੇ ਹੈ। ਹੈਮਲਟ ਜੋ ਅੱਜਕਲ ਕੇ ਦੌਰ ਕੇ ਲਿਏ ਗਜ਼ਬਨਾਕ, ਤੇਜ਼ ਰਫਤਾਰ, ਇੰਤਕਾਮ ਔਰ ਦਾਗਦਾਰ ਮੁਹੱਬਤ ਕੀ ਕਹਾਣੀ ਹੈ। ਕਿਆ ਆਪ ਹਮਾਰੇ ਡੈਨਮਾਰਕ ਕੇ ਸ਼ਹਿਜ਼ਾਦੇ ਕੇ ਸਾਥ ਬਾਇੱਜ਼ਤ, ਖੁਸ਼ਹਾਲੀ, ਪਾਗਲਪਨ ਕੇ ਦਰਮਿਆਨ ਲਾਈਨ ਪਰ ਚਲਨੇ ਕੀ ਹਿੰਮਤ ਕਰਤੇ ਹੈ? ਯੇ ਤਬਦੀਲੀ ਸਿਰਫ ਸੱਚਾ ਸਾਨਿਆ ਹੀ ਲਾ ਸਕਤਾ ਹੈ। ਦੇਖਣਾ ਮਤ ਭੁਲੀਏਗਾ ਹੈਮਲਟ 12 ਸੇ 18 ਅਕਤੂਬਰ ਤੱਕ ਦਾ ਰੋਜ਼ ਬ੍ਰੈਂਪਟਨ ਮੇ। सेल टिकट्स खरीदने के लिए विजिट करें BramptonOnStage.ca।
अपनी कम्युनिटी दा सब तो वड्डा, वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजी सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा। सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो, मैनुअल जां ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो। ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लाओ जी। तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नैपनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नैपनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप, 519-622-0660 या quicktrucklube.com। QTL, बिकॉज वी केयर।
ਇੰਨਾ ਸੋਹਣਾ ਕਰ ਲਿਆ, ਹੁਣ ਅਪਲਾਈਂਸਿਸ ਵੀ ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਹੀ ਚਾਹੀਦੇ।
ਹਾਂਜੀ, ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਅਪਲਾਈਂਸਿਸ ਮਿਲਣਗੇ ਤੁਹਾਨੂੰ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਂਸਿਸ ਤੇ, ਜਿੱਥੇ ਫ੍ਰਿਜ, ਸਟੋਵ, ਡਿਸ਼ਵਾਸ਼ਰ, 3-ਪੀਸ ਕਿਚਨ ਬੰਡਲ, ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਫਰੰਟ ਲੋਡ ਵਾਸ਼ਰ ਐਂਡ ਡਰਾਇਰ, ਐਨਰਜੀ ਸੇਵਰ, ਐਨਰਜੀ ਸਟਾਰ ਤੇ ਟੀਵੀ ਸੈਕਸ਼ਨ ਵਿੱਚ ਸੋਨੀ, ਸੈਮਸੰਗ, ਪੈਨਾਸੋਨਿਕ, ਸ਼ਾਰਪ, ਹਰ ਸਾਈਜ਼ ਤੇ ਹਰ ਬ੍ਰਾਂਡ ਦਾ ਟੀਵੀ ਵਿਦ ਲੋਐਸਟ ਪ੍ਰਾਈਸਿਸ ਇਨ ਦਾ ਟਾਊਨ, ਸਿਰਫ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਂਸਿਸ ਤੇ। ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਂਸਿਸ, 801 Bowie Drive West, Brampton, या कॉल करो 905-450-2828, 905-450-2828।
रियल एस्टेट में नए एजेंट्स की कामयाबी की जमानत।
वेलकम टू एग्जीक्यूटिव होम्स रियलिटी, 150 से 2 लाख सालाना कमीशन,
फायर एंड सेलर लीड्स, वीआईपी एक्सेस टू प्री कंस्ट्रक्शन प्रोजेक्ट्स, वन ऑन वन सेल्स, मार्केटिंग एंड मेंटरशिप, स्टेट ऑफ द आर्ट मॉडर्न ऑफिस, प्राइवेट रूम्स,
इन हाउस मॉर्गेज, लॉयर्स टीम,
इन्वेस्टमेंट अपॉर्चुनिटीज। तो फिर देर कैसी, आइए ज्वाइन कीजिए
एग्जीक्यूटिव होम्स रियलिटी।
905-890-1300 विजिट कीजिए ehrb.ca।
जी साहब, इंडस्ट्री वेलकम बैक अगेन। एंड 6:03:37 हमारी घड़ी में हो चुके हैं। टेम्परेचर की तरफ देखूं तो भाई 22 डिग्री टेम्परेचर, वेरी गुड टेम्परेचर आउटसाइड। और आज हमारे कायद आजम मोहम्मद अली जिना साहब की बरसी भी है, तो आइए उसी के लिहाज से एक कौमी नगमा आपके लिए पेश करता हूँ मैं, मसूद राना जी की आवाज़ में। समाप्त फरमाइए।
पापा दुआ है मोहम्मद अली जिना, मोहम्मद अली जिना, मिल्लत है जिस दा है मोहम्मद अली जिना, मोहम्मद अली जिना। عدد شکر پھر سے گئے میں سفر اپنا کارواں عدد شکر پھر سے گئے میں سفر اپنا کارواں اور میرے کارواں ہے محمد علی جناح محمد علی جناح ملت کا پاسواں ہے محمد علی جناح محمد علی جناح کون بے گماں ہے محمد علی جناح محمد علی جناح ملت کا پاسواں ہے محمد علی جناح محمد علی جناح لگتا ہے ٹھیک جا کے نشانے پہ اس کا تیر لگتا ہے ٹھیک جا کے نشانے پہ اس کا تیر ایسی کڑی کماں ہے محمد علی جناح محمد علی جناح ملت کا پاسواں ہے محمد علی جناح محمد علی جناح تقدیر کی اذان ہے محمد علی جناح محمد علی جناح ملت کا پاسواں ہے محمد علی جناح محمد علی جناح
عائشہ یہ تم کیا سر پکڑ کر بیٹھی ہو
گھر میں مہمان آ رہے ہیں اور مجھے 10 جگہوں پر جانا پڑے گا گروسری کے لیے
10 جگہ کیوں ایک ہی جگہ ہے فاطمہ گروسرز
فاطمہ گروسرز
جی ہاں فاطمہ گروسرز مسالے تازہ سبزیاں پھل حلال گوشت میرینیٹڈ میٹ آئٹمز اور اسپیشل بیف گروسری کا سارا سامان سازو آواز فاطمہ گروسرز 512 برسٹل روڈ ویسٹ آف مسز ساگا 9058487000 فاطمہ گروسرز سب سے زبردست
ناظرین ناظرین ویلکم اگین. یہ میں کس کی نقل کر رہا ہوں. 6:09:38 ہماری گھڑی میں ہو چکے ہیں اور اب 6 دن میں لے جاؤں گا کتنے چاشا پیو جی, جلیبی شلیبیا کھاؤ, جان بتاؤ. جان پہ یاد آیا, جان بتا نہیں ہے تو لیجیے صاحب شازیہ ملک جی. السلام علیکم ورحمۃ اللہ. کیسی ہیں؟
وعلیکم السلام موحد بھائی. آج مجھے آپ بالکل نہ چھڑیں, ہماری ٹیم پاکستانی کے ساتھ اتنی بےمانی کی ہے ایشیا کپ میں. انڈیا کو 2 دن دیے کھیلنے کو, ہمیں 1 دن دیے. واٹ از دس؟
نا ایسا نہیں ہونا چاہیے.
ہاں دیکھو نا, ان کو 2 دن دیے,
3 دن چاہیے.
ہاں نا, انہوں نے جو ہے 356 یا جتنے بھی انہوں نے بنائے ہیں, انہوں نے 2 دن میں بنائے ہیں. ہمیں کہا جی کہ کچھ گھنٹوں میں بناؤ. دس از ناٹ فیئر.
ہو نہیں سکتا یہ.
ہاں دیٹس ناٹ فیئر ایٹ آل.
گھر گئے آرام کر کے,
آرام کر کے پھر مارے. ہاں مطلب یہ مذاق ہو رہی ہے کہ گیم ہو رہی ہے؟
نہیں نہیں, ایسا نہیں,
اسی نہیں کھیل رہے.
بےمانی ہے جی, بےمانی ہے جی,
یہ بےمانی ہے, یہ بہت سخت بےمانی ہے.
اب آؤ, اب کے آؤ.
ہاں اب کے آؤ. ہاں میں دیکھا تھا نا جب دبئی میں کھیل رہے تھے, 10 وکٹوں سے ہرایا تھا نا ہم نے, ایک ہی دن کا میچ تھا وہ. تھی جڑا ہے مطلب ریسٹ کر کر کے آ رہے ہو, سو کے آ رہے ہو, کھانے کھا کے آ رہے ہو, اس کے بعد سانو کہہ رہے ہو تم نے یہ 350 رن جو ہے 4 گھنٹے میں بنانا ہے. واٹ از
کیسے نہیں ہو سکتا,
بھائی منٹی کی ہے ہمارے ساتھ,
پاسبل ہی نہیں ہے یہ.
ہاں وہ بابر اعظم کو چاہیے تھا اپنی وکٹیں وہاں سے اٹھاتا اور پاکستان آ جاتا.
ہاں واپس چلا.
وہ کہا ہم نہیں کھیل رہے,
ہم نہیں کھیل رہے جی, ہم نہیں کھیل رہے. بال وال جیب میں رکھی ہم نے, ہم جا رہے ہیں جی. ہاں
جی بالکل ٹھیک ہے. اچھا جی آ جائے 11 سپٹمبر جناب. 11 سپٹمبر پہ ظاہر ہے ہمارے بابا جو ہیں ان کو ہم نے سلام پیش کرنا ہے, لیکن آلریڈی عرفہ جی اور جو کرامت صاحب ہیں وہ بہت سارے ہمارے بابا جی جو ہیں ان کو سلام پیار ستکار پیش کر چکے ہیں. میں جو خاص اسپیشل رپورٹ کروں گی جناح صاحب کے اوپر وہ کل کروں گی, آج ہم کچھ اور اسپیشل رپورٹس کریں گے. اور آج کی رپورٹس جو ہیں وہ بھی انتہائی خطرے میں ناک ہیں, انتہائی ہولناک ہیں, لیکن ہیں اندر کی اسٹوریاں, تو آپ کو سن کے جو ہے بڑا مزہ آئے گا. ٹھیک ہے جی. دس پارٹ آف دا پروگرام از بینگ براٹ ٹو یو بائی عدنان الوی صاحب. عدنان الوی صاحب جو ہیں وہ آپ کو پتہ ہی ہے, وہ کہتے ہیں کہ بھائی غریب ہو کے نہیں جیتنا, امیر ہو کے جیو ماجد بھائی کی طرح. حالانکہ ان لوگوں کو اندر کی اسٹوری نہیں پتا کہ ماجد بھائی امیر ہیں کیونکہ ان کو لفافے مل رہے ہیں جی, لیکن چلو کوئی بات نہیں ہے. اگر آپ کو لفافہ نہیں بھی مل رہا ہے تو بھی جو ہے آپ عدنان الوی صاحب کے پاس جائیں, لائف ٹائم گروپ کے جو ہیں وہ پریزیڈنٹ ہیں, اور ان کا نمبر ہے 4163010249. اس کے علاوہ جناب نان اینڈ کباب پہ جائیں. نان اینڈ کباب کی جو نئی خاص طور پہ جو لوکیشن ہے بہت ہی زبردست, کھانا تو وہی ہے لیکن کھانے میں اور بہت سارے ایڈیشنز ہیں ان کے مینیو میں, اور وہ جو بیٹھنے کی جگہ انہوں نے بنائی ہے, ریسٹورنٹ جو بنایا نیا بہت زبردست ہے. ٹھیک ہے جی. 5042 سیٹلائٹ ڈرائیو یونٹ فلمی 3 مسز آگا میں. تو نان اینڈ کباب پہ جانے سے پہلے آپ ایک آرڈر ڈال سکتے ہیں, تو ان کا نمبر ہے 4162858191. ٹھیک ہے جی.
اور جی ہیلو مسز ساگا, چک کلک کلکس کلک کلکس جو ہے یہاں پر آپ کے ٹورانٹو کا فیوریٹ چکن اینڈ وافل, کہیں اور کہیں نہیں ملے گا صاحب. چکن اینڈ وافل آپ کو کھانا ہے, کلک کلکس بنا پڑے گا. اینڈ یو مسٹ ٹرائی اٹ, اینڈ یو شوڈ ٹیک یور کڈس اینڈ لیٹ دیم ٹرائی اٹ, دے وڈ وانٹ ٹو گو اگین اینڈ اگین اینڈ اگین. یہ آپ کو ملے گا سی 70 ورلڈ ڈرائیو پر, 2895620030 ان کا فون نمبر ہے. کلک کلکس ان کے پاس مدر کلکرز ہیں, ہولی کلک ہے, ٹواکو ہے, کلک یہ ہے, کلک وہ ہے, سارے قسم کے کلک کلکس. آپ پہنچ جائیے 70 ورلڈ ڈرائیو پہ, 2895620030 ان کا فون نمبر ہے. ہاں صاحب, 1200 کی 1400 کی آپ اگر شادی کر رہے ہیں تو اس میں آپ ہمیں نہ بولیے گا. 25 ایئرس کا ایکسپیرئنس ہے, ماڈرن ڈیکور ہے, پروفیشنل اسٹاف ہے, اور انڈین پاکستانی اینڈ ویسٹ انڈین کوزین دا بیسٹ ساؤنڈ سسٹم ہے. 2935 ڈرو روڈ مسز ساگا میں لوکیٹڈ ہے. یہ میں بات کر رہا ہوں چاندنی وکٹوریا بینکویٹ ہال کی. مسٹ گو اینڈ مسٹ سی اٹ بفور یو ڈیسائڈ کہاں شادی کرنی ہے آپ نے. اور 6479653823 ان کا فون نمبر ہے. جی
جی. اچھا جی, ٹوڈو صاحب جو ہے نا ان کو ویسے اپنا انڈیا سے بیزتی کرانے کا بڑا شوق ہے. آپ کو پتا ہے 2018 میں بھی گئے تھے تو مودی صاحب نے زیادہ بھاؤ نہیں ان کو ڈالا تھا, ساری دنیا کی سٹیٹس پھرتے رہے اس کے بعد, یعنی کہ ہندوستان کی سٹیٹس پھرتے رہے اس کے بعد جی سینٹر میں آئے اور مودی جی سے بات کی. یہاں پہ جب G20 کی میٹنگ میں نیو دہلی میں پہنچے ہیں وہاں پہ بھی مودی جی نے بڑی مشکلوں سے ان کو جو ہے وہ ٹائم دیا, اور ہوا یہ ہے اصل میں کہ وہاں پہ مودی جی پرائیویٹلی بہت سارے جو فورن لیڈرز تھے ان کے ساتھ پرائیویٹلی ملے ہیں ایکسپٹ فار ٹروڈو صاحب. तो यानी आप सोच लें कि टूडो साहब को वो ज्यादा घास वास नहीं देते, भाव नहीं डालते, और जिस वक्त मुलाकात हुई तो उस वक्त भी वहां पे जो लोग मौजूद हैं उनका कहना है जी कि बहुत ज्यादा उन्होंने क्रिटिसाइज किया टूडो साहब को, और उन्होंने कहा जी कि आपके मुल्क में 24 घंटे ये जो खालिस्तान के मोर्चे निकाले जा रहे हैं और हमारे डिप्लोमेट्स को थ्रेटन किया जा रहा है और इंसाइटमेंट टू वायलेंस की जा रही है, ये आपके मुल्क में लोगों ने खुला छोड़ा हुआ। आपको पता ही है कि 1984 की एक परेड भी यहां पर हुई थी जिसमें कि बहुत सारे पोस्टर कैरी किए जा रहे थे जिसमें कि उसको हाईलाइट किया जा रहा था उन लोगों को जिन्होंने कि इंडियन प्राइम मिनिस्टर जो उस वक्त की थी इंदिरा गांधी उनको मारा था, तो उसके ऊपर बहुत ज्यादा मोदी जी ने इनको
ये तस्वीर जो दिखा रहे हैं अभी अब लेटेस्ट तस्वीर है
जी जी ये लेटेस्ट तस्वीर है,
दोनों बड़े गुस्से में बैठे हुए
हैं। हाँ हाँ गुस्से में बैठे हुए हैं, उसकी शक्ल देखें टूडो साहब की कि टूडो साहब कितने डिसअपॉइंटेड है। लेकिन जी बहरहाल वहां पर जो प्रेस कॉन्फ्रेंस हो रही थी उसमें जब लोगों ने सवाल किया टूडो साहब ने, उन्होंने कहा जी कि ये जो मोदी जी ने यानी कि आपको डांटा जो स्कोल्ड की है बल्कि, तो उसके बारे में आपका क्या ख्याल है जो सिखों के बारे में, क्योंकि जो सबसे बड़ी तादाद सिखों की आउटसाइड ऑफ इंडियन पंजाब जो है वो कनाडा में है, अगर आपको नहीं पता तो अब हम आपको अंदर की स्टोरी बता रहे हैं। तो प्रेस कॉन्फ्रेंस के ऊपर जो थी ये इन्होंने कहा जी कि कनाडा ऑलवेज जो है प्रोटेक्ट करेगा फ्रीडम ऑफ एक्सप्रेशन, फ्रीडम ऑफ कॉन्शियस और पीसफुल प्रोटेस्ट को, हम एक डेमोक्रेटिक कंट्री है, हम ये पीसफुल प्रोटेस्ट जो और फ्रीडम ऑफ स्पीच है इसको नहीं रोक सकते हैं, हां हम वायलेंस के और हेट स्पीच के बहुत ज्यादा खिलाफ हैं वो हम नहीं करने देंगे, लेकिन जो एक्शंस एंटायर कम्युनिटी को आप उसका ब्लेम नहीं दे सकते जो कुछ लोग करते हैं, तो ये उन्होंने अपने आप को बड़ा डिफेंड किया, वरना आपको डिफेंड करने की जरूरत नहीं थी, आपके साथ वैसे भी जो 2018 में हुआ था आप अपना एक छोटा सा अफसर भेज देते, कोई फॉरेन ऑफिस का है कोई फर्स्ट सेक्रेटरी टाइप का, कहते ठीक है इंडिया हमारे साथ ऐसे ट्रीट करेगा तो हम भी ऐसे करेंगे आपको ट्रीट, अपना फर्स्ट सेक्रेटरी भेजेंगे, अपना प्राइम मिनिस्टर नहीं भेजेंगे, मगर बस टूडो साहब को
जोली को भिजवा देते।
हाँ हाँ बिल्कुल, अपनी मेलनी जोली जो है अपनी उसको भेज देते, या आप इवन मुझे तो नहीं लगता कि डेप्टी प्राइम मिनिस्टर को भी जाना चाहिए था, तो मेलनी जोली ही जाती तो ही अच्छा रहता। बहरहाल जी ये उधर गए हैं फिर अपनी माशाल्लाह से काफी बेइज्जती करा के हैं। अच्छा जी उस पे सोने पे सुहागा ये हुआ है कि इनका वो जो कनेडियन आर्म्ड फोर्सेस का जो तैयारा था जो इनको लेके आना था, ये सारा जो है डेलीगेशन ये एयरपोर्ट के ऊपर बैठा हुआ था और वो तैयारा जो है इनका कनेडियन एयरफोर्स का वो खराब हो गया, और कहा यह गया जी कि एक पुर्जा जो था उसके अंदर जब लास्ट मिनट चेकअप हो रहा था तो वो पुर्जे के अंदर खराबी हुई, तो अब जो है कहा जा रहा है कि जो पीएमओ यानी कि प्राइम मिनिस्टर्स ऑफिस जो है वो उन्होंने कहा है जी कि हम पब्लिक को बताते रहेंगे, लेकिन अब ये मंडे को आज इन्होंने आना था अब नहीं आ सकेंगे, अब ये ट्यूसडे को आएंगे, और इनके लिए ट्यूसडे को हर हाल में आना बहुत जरूरी है क्योंकि आपको पता है कि लिबरल कॉकस जो है वेंसडे से लंदन ओंटारियो में शुरू हो रहा है, तो उसके अंदर जो है ये आना चाहते हैं, तो बहरहाल जी वो कहते हैं कि अब कैनेडियन एयरफोर्स का एक तैयारा पाएं तो एमिरेट्स वाले अंकलों को ही ला लो तुहाडे कोल अगर तैयारे अच्छे नहीं है क्यों अपने प्राइम मिनिस्टर की बेसी भी कराई थी उसने लटकाया भी होया तुसी बहरहाल जी है। अच्छा जनाब फोर्ड गवर्नमेंट जो है वो रिव्यू करेगी इंटेंशन टू असाइन फैसिलिटेटर्स टू असेस के जो सर्टन रीजन्स हैं सदर्न ऑन्टेरियो के अंदर वहां पे हाउसिंग डेवलपमेंट्स जो हैं की जा सकती हैं कि नहीं, इसकी तमाम डिटेल्स जो हैं न्यू हाउसिंग मिनिस्टर जो पॉल क्लैंट्रा हैं उन्होंने कही है, फॉर्मर जो हाउसिंग मिनिस्टर थे स्टीव क्लार्क उन्होंने कहा था कि हम इसी हफ्ते में काम शुरू कर देंगे, सो कीपिंग इन व्यू उनकी कमिटमेंट इन्होंने भी आज यही कहा, उन्होंने कहा जी कि गवर्नमेंट बड़ा हार्डवर्क कर रही है टू एंश्योर के जो म्यूनिसपैलिटीज हैं वो जो हाउसिंग टारगेट्स हैं हमारे उनको मीट करें, और हमारी इंटेंशन है कि हम अपॉइंट करेंगे फैसिलिटेटर्स टू असेस रीजनल गवर्नमेंट्स इन डरहम हॉल्टन नायग्रा फॉल्स सिमको काउंटी यॉर्क वाटरलू में, लेकिन मैं इसको रिव्यू करूंगा और ये देखूंगा कि क्या हमको जो ज्यादा घर अफोर्डेबल बनाने हैं और ये जो फास्ट ग्रोइंग रीजन्स हैं उनके अंदर कितनी तेजी से हम काम कर सकते हैं। पील जो है उसका इनके साथ कोई ताल्लुक नहीं है, पील को अलहदा ऑलरेडी कर चुके हैं, आपको पता ही है कि थ्री टीयर गवर्नमेंट हो गई है, अलहदा हो गए हैं सारे सिटीज जो हैं, तो ये फैसिलिटेटर्स जो हैं उनको के ऊपर कोई इम्पैक्ट नहीं करेंगे और कोई सेपरेट उनको दिए भी नहीं जाएंगे। मोरक्को के अंदर अगर आप देख रहे हैं वीकेंड के ऊपर हालात तो काफी खराब थे, अर्थक्वेक आया है बड़ा ही स्ट्रांग किस्म का, वैसे तो जो गवर्नमेंट की तरफ से आंकड़े आए हैं उसमें तो वो कह रहे हैं कि जो भी अपडेट किया है कोई एक घंटे के 2800 लोगों की डेथ हुई है, बट दैट्स नॉट ट्रू रियली, जो वहां पे यूनाइटेड नेशंस के डिफरेंट अदारे या इंडिपेंडेंट जो मीडिया है उसका कहना है कि 300,000 लोग जो हैं अफेक्ट हुए हैं, ये जो अर्थक्वेक आया था उसकी जो मैग्नीट्यूड थी 6.8 थी ऑन रिक्टर स्केल, तो अभी तक जो इनको हेल्प भेजी है वो स्पेन कतर यूनाइटेड किंगडम और यूएई ने भेजी है, लेकिन मोरक्को की गवर्नमेंट कह रही है बहुत ज्यादा लोगों को हम इन्वॉल्व नहीं करना चाहते हैं क्योंकि वो कहते हैं जी लॉजिस्टिकल केओस हो जाता है कि 2004 में भी जिस वक्त अर्थक्वेक आए थे और उस वक्त 600 ही सिर्फ बंदों की अभी तक डेथ हुई थी, तो बेतहाशा फ्लाइट्स जो है एयरपोर्ट पे आना शुरू हो गई थी और वो बिल्कुल डिजास्टर जोन के पास थी, और उस वक्त जो मैग्नीट्यूड था 5.8 था अर्थक्वेक, تو وہ کہتے ہیں جی کہ اس وقت بھی ہمیں بہت زیادہ مشکل ہو گئی تھی کیونکہ بے تحاشا فلائٹس آنا شروع ہو گئی تھی اور ایڈ آ رہی تھی تو ہمارے لیے لاجسٹیکل بڑے پرابلمز ہو رہے تھے. یہاں پہ جو سب سے بڑا ارتھ کویک آیا تھا 1960 میں آیا تھا اگادیر کے اندر موراکو میں, جہاں پہ کہ تقریباً 12,000 لوگوں کی ڈیتھ ہوئی تھی. اس کے علاوہ جناب لیبیا میں بھی بہت زیادہ ڈیوسٹیٹنگ فلڈز آئے ہوئے ہیں اور اس کے اندر بھی ابھی تک جو آئی ہے اس میں 30 سے 35 لوگوں کی ڈیتھ جو ہے وہ بتائی گئی ہے. یہاں پہ جو میڈیٹرینین اسٹارم ڈینیل تھا وہ آیا ہے. پرائم منسٹر اسامہ حمد جو ہے آف ایسٹرن لیبین گورنمنٹ, انہوں نے کہا جی کہ مجھے لگتا ہے 27 نہیں ہے بلکہ 2,000 سے زیادہ لوگوں کی ڈیتھ ہو چکی ہے. زیادہ تر ڈیتھ جو ہیں وہ ڈرنا میں ہوئی ہیں اور ٹاؤن آف بیدا, کوسٹل ٹاؤن آف سوسا اور جو ٹاؤنز آف شہاتا اینڈ عمر المختار جو ہیں وہاں پہ ہوئے ہیں. تو یہاں پہ بھی جو ہے فلڈز کی وجہ سے لیبیا میں بھی کافی پرابلمز آئی ہیں. اچھا جی, نیو یارک ٹائمز جو ہے اس نے آج ایک سٹوری دی ہے اور آپ کو پتہ ہی ہے کہ امریکہ اور ویتنام کے کافی زیادہ تعلقات خراب تھے کیونکہ امریکہ نے ویتنام کے اوپر چڑھائی بھی کی تھی, پھر ویتنام جو ہے وہاں پہ ان سے ان کو وہاں سے نکلنا بھی پڑا تھا. لیکن اب جو ہیں بائیڈن صاحب G20 کی میٹنگ کے بعد پہنچے ہوئے ہیں ویتنام کے اندر اور وہاں پہ اب پتہ چلا ہے کہ جو ان کی ٹیک فرمز ہیں جیسے کہ گوگل اور انٹیل اور باقی کے بھی جو ہیں مائکروسافٹ وغیرہ وہ ان کے ساتھ یہاں پہ جو ہے میٹنگ کر رہی ہیں ویتنامیز جو پارٹنرز ہیں ان کے ساتھ. یہاں پہ الیکٹرک کار میکر ون فاسٹ جو ہے اور انٹرنیٹ کو وی این جی اور ڈیجیٹل ویلے پرووائڈر جو ہے مومو, ان سب کے جو ہیں یہ ایگزیکٹوز یہاں پہ پہنچے ہوئے ہیں اور وہ کہہ رہے ہیں جی کہ بائیڈن صاحب کی جو ملاقاتیں ہیں یہ جو رولنگ کمیونسٹ پارٹی ہے چی گوین فو ٹرونگ کی ان کے ساتھ یہ اسٹریٹجک ڈائلاگ جو ہے ان کا جاری ہے. اس کے علاوہ یہاں پہ اور بھی بہت ساری جو ہیں پارٹنرشپس کر رہے ہیں. ویتنام کی جو ایئر لائنز ہے وہ بھی پلان کرتی ہے 50 بوئنگ 737 میکس جیٹس خریدنے کے لیے. یو ایس کانگلومریٹ ہنی ویل جو ہے وہ بھی اب ویتنامیز پارٹنرز کے ساتھ مل کے جو اپنا یہ بیٹری انرجی سٹوریج سسٹمز ہیں ان کو سیٹ اپ کرنا چاہتے ہیں ویتنام میں. تو یہی کہا جا رہا ہے کہ ان کے پاس کافی اچھی اپرچونٹی ہے ٹو ٹیک تھنگز فارورڈ. اس کے علاوہ جی آج آپ کو پتہ ہی ہے کہ 9/11 ہے اور 9/11 میں جو کچھ امریکہ میں ہوا تھا تو وہاں پہ گراؤنڈ زیرو کے اوپر جو ہے آج نہ صرف تھیں بہت ساری گیدرنگز بلکہ اور بھی بہت ساری جگہوں کے اوپر تھی. آپ کو پتہ ہی ہے کہ اس چیز نے سارا کچھ چینج کر دیا تھا جو سٹینس تھا امریکہ میں نہ صرف کلچر کا بلکہ فلموں کا اور تو کافی لوگ یہاں پہ بڑے اداس کھڑے ہوئے تھے. بائیڈن صاحب جو ہیں وہ ویتنام سے یہاں پہ پہنچے ہیں جو ملٹری بیس ہے ایشوریکا کی وہاں پہ الاسکا کے اندر. اس کے اندر جو ہے وہ جب یہ اٹیکس ہوئے تھے تو 3,000 کے قریب لوگوں کی ڈیتھ ہوئی تھی جب یہ پلینز جو تھے جن کو ہائی جیک کر کے نیو یارک کے ورلڈ ٹریڈ سینٹر پینٹاگون اور پینسلوینیا فیلڈ میں جو تھے وہ گرائے گئے تھے. یہاں پہ جو لوگ آج جمع ہوئے تھے ایک تو مومنٹس آف سائلنس رہا بہت ساری جگہوں پہ ان لوگوں کے لیے جن کی ڈیتھ ہوئیں اور اس کے علاوہ کینڈل لائٹ ویجلز ہوئے اور بہت ساری اور بھی ایکٹیویٹیز سارے امریکہ میں آج ہوئی ہیں. گراؤنڈ زیرو کے اوپر جو ہیں وائس پریزیڈنٹ کمالا ہیرس جو تھیں وہ دوسرے ڈگنیٹریز کے ساتھ تھیں. لیکن یہ وہ موقع ہوتا ہے جس میں کہ ڈگنیٹریز بات نہیں کرتے ہیں بلکہ جو جن لوگوں کی ڈیتھ ہو گئی تھی ان کے جو ریلیٹیوز ہوتے ہیں وہ اس کے اوپر بات کرتے ہیں, وہ ان کے نام پڑھتے ہیں اور اپنے پرسنل میسیجز دیتے ہیں. فرسٹ لیڈی جل بائیڈن جو تھیں انہوں نے جا کے 9/11 کا جو میموریل ہے پینٹاگون میں وہاں پہ ریتھ جو ہے وہ ایک رکھی ہے اور فلورل ریتھ اور وہاں پہ جو ہے یو ایس فلیگ جو ہے اس کو ایک سائڈ کی بلڈنگ پہ بہت ہیوج قسم کا اس کو لہرایا گیا اور میوزیشنز جو تھے انہوں نے ٹیپس اگزیکٹلی 9:37 AM پہ انہوں نے بجائے. یہ وہ وقت ہے کہ جب امریکن ایئر لائنر فلائٹ 77 جو تھا اس نے یہ ملٹری ہیڈ کوارٹر کو ہٹ کیا تھا تو اس کے اوپر جو ہے آج ان سب نے افسوس کا اظہار کیا. اور جناب فرینچ پریزیڈنٹ میکرون صاحب جو ہیں وہ بھی G20 کی انڈیا میں میٹنگ اٹینڈ کرنے کے بعد اب بنگلہ دیش پہنچے ہوئے تھے. وہ ڈھاکہ ان کا جو کیپٹل ہے وہاں پہ پہنچے اور ان کی ملاقاتیں جو ہیں وہاں پہ شیخ حسینہ جو ان کی پرائم منسٹر ہیں ان سے وہاں پہ ہوئیں اور انہوں نے کہا جی کہ ہم چونکہ چائنا علاقے کے اندر بہت زیادہ انفلوئنس بڑھا رہا ہے اور امریکہ اور چائنا کے بیچ میں بہت زیادہ بھیڑ گئی ہے تو ہم جو ہے فرانس جو ہے یہ ایک آلٹرنیٹو پیش کرنا چاہتا ہے اور اسی لیے انہوں نے بڑی تعریف بھی کی ویسے تو بنگلہ دیش کی. انہوں نے کہا کہ بہت ریپڈلی گروئنگ اس کی اکانومی ہے اور بڑی سکسیس ہے تو اسی لیے ہم ان کے ساتھ بھی دوستی بنا کے آگے چلنا چاہتے ہیں تاکہ صرف امریکہ اور چائنا کی طرف لوگ نہ دیکھیں بلکہ فرانس کی طرف بھی دیکھیں. بنگلہ دیش جو ہے 8th most populous nation جو ہے ود 170 million people اور وہ کہتے ہیں جی کہ میں جو ہے आपके साथ सस्टेनेबल स्कीम्स जो है फ्रांस जो है वो चलाना चाहता है। इसके बाद वो इनके जो वालिद साहब थे शेख मुजीबुर रहमान, उनकी जो है वहां पे मेमोरियल, उधर भी उसको विजिट किया बिफोर ही रिटर्न टू पेरिस, और इन्होंने बड़ा वेलकम किया शेख हसीना ने भी इनको। उन्होंने कहा कि ये आप जो इंटरनेशनल पॉलिटिक्स में ब्रेथ ऑफ फ्रेश एयर हैं, और बहुत से लोग जो हैं वैसे, लेकिन अदरवाइज उन्होंने इसको कुछ ने क्रिटिसाइज भी किया, और क्योंकि बहुत सारे लोग कहते हैं कि जो राइट्स खासतौर पर ग्रुप्स हैं वो कहते हैं कि कुछ राइट्स की वायलेशंस हैं बांग्लादेश में बहुत सारी, और वैसे भी ये जो रूलिंग पार्टी है ये लेजिस्लेचर को चूंकि डोमिनेट करती है तो जो अपोजिशन है उसको बिल्कुल रबर स्टैम्प की तरह यूज करती है। तो फिर भी मैक्रॉन साहब जो है उन्होंने बांग्लादेश का दौरा किया। ओके जी, एंड दिस पार्ट ऑफ द प्रोग्राम इज बीइंग ब्रॉट टू यू बाय ऑन्टारियोज लार्जेस्ट पाकिस्तानी हलाल बफे विलेज टेस्ट। विलेज टेस्ट के ऊपर होते हैं जी फैसल चटर साहब, आप इनके साथ बात कर सकते हैं और आप इनके साथ ऑर्डर्स भी डाल सकते हैं। और नहीं है तो अब इनकी लोकेशन जो ओकविल में आ गई है तो ये बिल्कुल ही आपके घर के पास आ गए हैं। इनका नंबर है 9052323663। और जनाब राजा बादशाह साहब ऑल स्टेट एजेक्स एजेंसी से हैं, और कहते हैं कि अगर आपके पास दो और एक घर है तो आप $1,775 तक बचा सकते हैं। तो ज्यादा डिटेल्स के लिए आप इनको कॉल कर सकते हैं 6472903773। और जनाब पाकिस्तान की खबरों की तरफ हम चलते हैं। फॉरेन ऑफिस की जो स्पोक्स पर्सन है मुमताज जहरा बलोच, उन्होंने आज बहुत बुरा मनाया। उन्होंने कहा कि जी बिल्कुल पाकिस्तान और तौरखम का ये जो और अफगानिस्तान का जो बॉर्डर है तौरखम का, इसको बिल्कुल बंद कर दिया गया है क्योंकि यहां पे इलीगल एक्टिविटी जो है अफगानिस्तान ने शुरू कर दी है, और यहां पे जो इलीगल कंस्ट्रक्शन शुरू कर दी है पाकिस्तान की टेरिटोरी के ऊपर, ये अनएक्सेप्टेबल है और ये वायलेंस है। और ऑलरेडी इनका एक यहां पे जो था वो बना हुआ था ऑफिस, तो उसके अलावा फिर ये एक और बनाने की यहां पे अननेसेसरली बगैर पाकिस्तान के पूछे करने की जरूरत नहीं थी। और उन्होंने कहा जी कि अफगानिस्तान की तरफ से कॉन्स्टेंटली इनडिस्क्रिमिनेट और अनप्रोवोक्ड फायरिंग होती है और हमारे बंदे मरते हैं, इसके अलावा दोनों साइड के जो सिविलियंस हैं उनको भी नुकसान पहुंचता है। अफगानिस्तान को याद रखना चाहिए कि जब इन पर मुश्किल आई थी तो पाकिस्तान ने विद ओपन आर्म्स इनको वेलकम किया था, ये यहां पर इनको बुलाया था, और हम जो हैं पाकिस्तान कॉन्स्टेंटली रिस्ट्रेंट करता है और डायलॉग को सोचता है कि दैट शुड बी अ प्रायोरिटी, लेकिन ये जो अनवॉरेंटेड प्रोवोकेशंस हैं इनको बिल्कुल जो है पाकिस्तान बर्दाश्त नहीं करेगा। अमिड ऑल दैट जितने भी कंटेनर्स हैं जो कि ये रोज की ट्रेड करते हैं पाकिस्तान और अफगानिस्तान के बीच में, ये बिल्कुल हॉल्टेड है सारी ट्रेड और ये खड़े हुए हैं, और जाहिर है कि ट्रेडर्स जो है उनका काफी इसकी वजह से नुकसान है। पीपीपी के जो चेयरमैन है जी बीबी जरदारी साहब, उन्होंने कहा जी कि मुझे लगता है कि कोलिशन पार्टीज जो हैं इलेक्शन में जाने से डर गई हैं, लेकिन हम जो हैं हम बिल्कुल डरते नहीं हैं, हमारी तो ट्रेनिंग ही ऐसी हुई है कि हम इलेक्शंस में जा सकते हैं। आज ये एड्रेस कर रहे थे इनऑगरेबल सेरेमनी ऑफ वाटर फिल्ट्रेशन प्लांट इन हुसैनाबाद, जो हैदराबाद में एक एरिया है वहां पे, और वो कहते हैं जी हमने तो अपने कंधों के ऊपर शहीदों की बॉडीज को कैरी किया है, और हम जो है चाहे लोकल गवर्नमेंट के इलेक्शंस हुए या के बाय इलेक्शंस हुए हम डरते नहीं है, लेकिन मुझे लगता है कि जनरल इलेक्शन से हमारी जो कोलिशन पार्टी है वो बहुत ज्यादा जल गई है। वो कहते हैं जी कि अगर यहां पे इलेक्शंस हुए और पीपल्स पार्टी फिर जीत के आई तो सारे पाकिस्तान की जो कच्ची आबादियां हैं उनको मैं रेगुलराइज करूंगा, और ये जो लोग हैं ये प्लॉट्स उनको ही दे दूंगा। अगर जजों को और ब्यूरोक्रेट्स को प्लॉट्स दिए जाते हैं तो इन गरीब लोगों को क्यों नहीं दिए जा सकते। वो कहते हैं जी मेरे नाना का ये प्रॉमिस था लोगों के साथ और मेरी मां की ड्रीम थी कि हम पाकिस्तान की इकोनॉमी को ठीक करें और जो पैसे हैं वो आम लोगों की जेब में डालें और बैकवर्ड लोग जो हैं उनको राइट्स मिलने चाहिए। तो जब तक हम ये जो लोगों की परचेजिंग पावर को इंक्रीज नहीं करेंगे इकोनॉमी में इसका फायदा नहीं होगा। तो पाया ने थोड़ा जहा एड्रेस जाके अपने वालिद साहब नु भी सुनाना सी ना, जरदारी साहब नु भी, उन्होंने भी दसना सी कि पायन इकोनॉमी ऐसे रन होती है और गरीब की जेब में पैसे डालने होते हैं, अपनी जेब में सारे लजली नहीं डालने होते हैं जी। तो ऐसा है, और आपने कहा जी ब्यूरोक्रेट्स और जजेस को प्लॉट्स मिलते हैं, पाया तो जरनैला भूल ही गए हो बिच है, ये तो ना करो भी अक्रॉस द बॉर्डर रखो सारी गल, व्हाट इज दिस बिलावल साहब है जी। ठीक है, अच्छा जनाब आज पीएमओ में एक रिपोर्ट यानी कि प्राइम मिनिस्टर्स ऑफिस में एक रिपोर्ट जो है वो सबमिट की गई है जिसमें कि कहा गया है कि 29 पॉलिटिशियंस जो हैं वो अलेजली पेट्रोल का चोरी करते हैं पाकिस्तान में हर साल, और इसमें सिर्फ जो हैं ये पॉलिटिशियंस ही नहीं हैं जो कि इरेनियन पेट्रोल और उसके प्रोडक्ट्स जो है वो चोरी करते हैं, बल्कि इसके अंदर बहुत सारे 90 के करीब गवर्नमेंट के ऑफिशियल्स भी हैं। ये जो चोरी की जाती है इसकी वैल्यू जो है वो 2.8 बिलियन लीटर ऑफ पेट्रोल जो चोरी किया जाता है इसकी प्राइस है 60 बिलियन पाकिस्तानी रुपीज हर साल। 995 पेट्रोल पंप्स इन पाकिस्तान जो हैं वो इन्वॉल्व हैं इलीगल सेल ऑफ इरेनियन पेट्रोल, और इसके अंदर जो है बहुत सारा काम हुंडी और हवाला के थ्रू भी होता है और 722 करेंसी डीलर्स जो हैं वो इसके अंदर इन्वॉल्व हैं। पंजाब के अंदर 205 हैं, केपी में 183 मनी इलीगल मनी डीलर्स हैं, सिंध के अंदर 179, बलूचिस्तान में 104, आजाद जम्मू एंड कश्मीर में 37, इस्लामाबाद में 17। इसके अलावा फेडरल इंटीरियर मिनिस्टर सेनेटर सरफराज बुख्ती जो है उन्होंने भी कहा कि ये लोग जो कि ये यूएस डॉलर्स की स्मगलिंग और शुगर की स्मगलिंग और इस तरह की जो इलीगल एक्टिविटीज के अंदर इन्वॉल्व हैं ये टीटीपी से भी ज्यादा डेंजरस हैं क्योंकि ये ज्यादा कौम को और जो इकोनॉमी है उसको नुकसान पहुंचाते हैं। ये है ठीक है जी। और जनाब आज हिंदुस्तान के अंदर जो है पहुंचे हुए थे मोहम्मद बिन सलमान सऊदी के क्राउन प्रिंस, उसके ऊपर बात करते हुए मोदी जी ने कहा कि जी हमारी अब एक स्ट्रेटेजिक जो है वो पार्टनरशिप शुरू होगी। ये जो इनिशिएटिव था ये लॉन्च किया था इंडिया सऊदी अरेबिया यूएस यूएई यूरोपियन यूनियन ने, जिसके के मुताबिक बहुत सारी हिंदुस्तान से लेके ना सिर्फ एशिया वेस्ट एशिया और यूरोप तक बल्कि मिडल ईस्ट को भी पोर्ट्स रेलवेज रोड्स और जो पावर कनेक्टिविटी है वो दी जाएगी। यहां पे सेमीकंडक्टर्स जो हैं और ट्रेड और एनर्जी सिक्योरिटी और इन्वेस्टमेंट्स डिफेंस इन्वेस्टमेंट्स जो हैं उनके भी बहुत सारे मंसूबे जो हैं चलाए जाएंगे। इसके अंदर जो है आज इंडिया ने सऊदी अरेबिया के साथ 8 एमओयूज के ऊपर साइन किया है और उन्होंने कहा जी कि 100 बिलियन यूएस डॉलर का एक सऊदी इन्वेस्टमेंट जो जॉइंट टास्क जो फोर्स है वो कायम की जाएगी जिसके के अंदर ये सारा कुछ होएगा और जिसकी के वजह से जो है ये नया स्पाइस एंड सिल्क रूट बनेगा और इसमें जो है ट्रेड टाइज और इकोनॉमिक कोऑपरेशन और डिजिटल कनेक्टिविटी जो है वो इंक्रीज की जाएगी विच इज ऑफकोर्स अ बिग थिंग। ऐसे है। और जनाब जिसके बीच में जब ये G20 की मीटिंग्स चल रही थी और लोग बड़े वाहवाह कर रहे थे तो दिल्ली में जब G20 की मीटिंग होने वाली थी तो जितने भी बेचारे शैंटी टाउन्स थे आसपास उन तमाम शैंटी टाउन्स को अलेजली बुलडोज किया गया है और वो लोग जो हैं आसमान के नीचे बैठे रहे हैं, लेकिन जाहिर है कि गोदी मीडिया ने उसको नहीं दिखाया मगर और लोगों ने उसको जरूर दिखाया। इसके अलावा न्यूयॉर्क टाइम्स की आज एक स्टोरी आई है और वो कहते हैं जी कि बड़े बड़े ये जो गोल्फ कोर्स दिल्ली में दिखाए जा रहे हैं और डिप्लोमेट्स को दिखाया जा रहा है कि वो बड़े बिजी हैं लेकिन कॉन्स्टेंटली यहां पे जो है वायलेंस जो चल रही है जो हिंदुस्तान के अंदर वायलेंस चल रही है उसका जो है कोई भी जवाब जो है वो नहीं दिया जा रहा। वो कह रहे हैं कि ये जो डेडली वायलेंस यहां पे चली थी नू के इलाके में और फिर थाउजेंड्स ऑफ जो पुलिस वाले हैं और ट्रुप्स भी जो है उनको भी बुलाया गया था तो ये जो बहुत ज्यादा डेवलपमेंट का जो एजेंडा मोदी जी चला रहे हैं उसके पीछे फॉल्ट लाइंस इसलिए हैं कि ये जो इंडिया की सोसाइटी है इसके अंदर बहुत ज्यादा डिविसिवनेस आया जा रहा है जिसमें कि मुसलमानों को तो खास तौर पे लेकिन क्रिश्चियंस को भी इन पर्टिकुलर दीवार के साथ लगाया जा रहा है और वो मुसलमानों को तो खास तौर पे सेकंड क्लास सिटीजन बनाने की कोशिश की जा रही है। वो कहते हैं जी ये जो रिलीजियस नेशनलिज्म है इसकी वजह से शायद हिंदुस्तान के अंदर इकोनॉमिक एम्बिशंस जो ये चाहते हैं वो ना हासिल किए जा सके। नू का एक इलाका उन्होंने फिर से उसके ऊपर न्यूयॉर्क टाइम्स ने बात करते हुए कहा जी कि ये उस वक्त सारी वायलेंस शुरू हुई जब राइट विंग हिंदू ऑर्गेनाइजेशन ने एक यहां पे रिलीजियस मार्च जो था वो यहां पे किया था जिसकी वजह से हिंदू मुस्लिम स्क्रिमिशेज हुए जिसकी वजह से पहले तो गवर्नमेंट बिल्कुल खामोश बैठी रही और फिर उसके बाद आके उन्होंने बुलडोज किया इलाके के अंदर बहुत सारी इमारतें मोस्टली जो थी वो मुसलमानों के घर और शॉप्स थे जिसकी के वजह से बहुत इंसाइटमेंट हुई ऑफ वायलेंस। इसके अलावा जनाब जो मणिपुर का इलाका है उसमें तो अभी तक 200 लोगों की डेथ हो चुकी है और उसके ऊपर अभी तक ऑन एथनिक लाइंस लेकिन उसके ऊपर कुछ नहीं किया गया। कश्मीर जो है वहां पर पिछले 4 साल से तो डेमोक्रेसी पूरी की पूरी सस्पेंडेड है अकॉर्डिंग टू न्यूयॉर्क टाइम्स। और वो कहते हैं जी कि मोदी जी जो हैं जब लास्ट जून में यूएसए में आए थे तो उनसे यही पूछा गया था कि आपके मुल्क में लिंचिंग हो रही है, आपके मुल्क में रिलीजन के नाम पे बड़ा जुल्म हो रहा है, राइट्स के इश्यूज हैं, डिस्क्रिमिनेशन हो रही है, तो मोदी जी ने कहा था कि हमारा कॉन्स्टिट्यूशन और डेमोक्रेटिक वैल्यूज इस चीज की इजाजत नहीं देते हैं कि हम डिस्क्रिमिनेशन करें, इसलिए मेरे मुल्क में कोई भी डिस्क्रिमिनेशन नहीं है। वो कहते हैं जी 2020 में भी मोदी जी और ट्रंप साहब जब एड्रेस कर रहे थे गुजरात के में तो उस वक्त भी दिल्ली के अंदर बहुत ज्यादा वायलेंस चल रहा था और उसमें बेसिकली जो इंसाइटमेंट का पार्ट था वो बीजेपी के लीडर्स कर रहे थे। इंटेलेक्चुअल्स कहते हैं जी कि मोदी जी ने बस प्रोमिसेस तो बड़े बड़े किए हैं लेकिन वो प्रोमिसेस पूरे नहीं हुए, जॉब्स का उन्होंने कहा और जॉब्स कोई क्रिएट नहीं की। इसके अलावा जो गवर्नमेंट का एटीट्यूड है कि वायलेंस होने दो जब तक कि वो हद पे ना पहुंच जाए उसके बाद वो जाके कहीं पे थोड़ा सा अपना ध्यान दिखाते हैं और इसलिए हिंदुस्तान के अंदर इस वक्त वायलेंस जो है एपिसोडिक हो गई है, यानी कि एपिसोड से चलती है। पहले एक किलिंग एक जगह पे होती है, फिर दो किलिंग्स किसी और जगह पे होती हैं, फिर फ्लेयर अप्स होते हैं और फिर थ्रेट्स आते हैं और फिर जो है वायलेंस की तरफ चीज जाती है। तो बड़ी एपिसोड्स जो हैं वो चलती हैं इस चीज के ऊपर, और उसके अंदर हमारा जो सोशल मीडिया है वो भी बहुत बड़ा हाथ प्ले करता है, थ्रेट्स देता है, डराता है, धमकाता है, पुलिस उन चीजों को इग्नोर करती है, फिर गवर्नमेंट जो है थोड़ा लैक्स रिस्पॉन्स दिखाती है, फिर फुल फोर्स के साथ बाहर आ जाती है और चीजों को मसमार करती है और बुलडोज चलाती है और उसमें ज्यादातर माइनॉरिटी का नुकसान होता है। यह बहुत ही बड़ी रिपोर्ट है न्यूयॉर्क टाइम्स की, अगर आप पढ़ना चाहें तो आप पढ़ सकते हैं। उसमें वो कहते हैं जी कि ये जो बताया जा रहा है कि हिंदुस्तान एक बहुत बड़ा मुल्क बनता जा रहा है, उसके अंदर जो उसकी अपनी इंटरनल और डोमेस्टिक जो पॉलिसीज की वजह से अंदर डोमेस्टिकली वो क्रम्बल होता जा रहा है, और इसीलिए जो है लोग भाग भाग के अब इंडिया से जा रहे हैं, और जो है अगर इतना ही शाइनिंग इंडिया है तो फिर लोग हिंदुस्तान को छोड़ने क्यों छोड़ रहे हैं, फिर तो उनको उधर ही रहना चाहिए। और जनाब हमारा टोरंटो इंटरनेशनल फिल्म फेस्टिवल पे अचानक से न्यूज आई कि यहां पे तो एक बॉम्ब है। एकदम से ये जब खबर आई तो उस वक्त लिल नैस एक्स की जो थी डॉक्यूमेंट्री वो प्रीमियर होने वाली थी, हैं जी, उसको दिखाया जाने वाला था, दिस वाज सैटरडे नाइट, और उसके ऊपर जिस वक्त टिफ के ऑफिशियल्स ने एक इन्वेस्टिगेशन बिठाई तो उनको पता चला जी कि रेड कार्पेट की विसिनिटी में ही जो है जहां पे कि ये डॉक्यूमेंट्री दिखाई जानी थी एट रॉय थॉम्सन हॉल, वहां पे जो है शायद थ्रेट मिला था। लेकिन उन्होंने कहा जी कि ये थ्रेट किसी पर्सन या किसी फिल्म के अगेंस्ट नहीं था, डायरेक्टर नहीं था या आर्टिस्ट के खिलाफ नहीं था, ये ऐसे ही चलते चलते एक बंदे ने कह दिया था कि ये जो है थ्रेट है, तो उसकी वजह से जी ये सारा कुछ हुआ। और जनाब चेन्नई के अंदर एआर रहमान का जो कॉन्सर्ट था उसको खत्म करना पड़ा, उसकी वजह यह है कि बड़ा डिजास्ट्रस रहा, यहां पे लोगों के जो टिकट्स थे टिकट वालों को अंदर नहीं जाने दिया, लोगों ने गुस्से से अपने टिकट फाड़ दिए, फिर यहां पे जो है बहुत मिसमैनेजमेंट थी, कुर्सियां पूरी नहीं थी, तो लोग जो है बड़े गुस्से में, वो कहते हैं जी आइंदा हम कभी भी एआर रहमान का अटेंड नहीं करेंगे कॉन्सर्ट। सारा बानो जो है उन्होंने जी इंस्टाग्राम पे एक बड़ी ही प्यारी तस्वीर जो है वो शाहरुख खान की और दिलीप कुमार साहब की डाली है, और उन्होंने कहा जी कि जब मैं पहली बार इससे मिली थी तो मुझे लगा कि ये मेरे जो शहनशाह हैं उनसे बड़ा मिलते हैं, बड़े तमीज वाले हैं, और जब दिलीप साहब की डेथ हुई तो भी सबसे पहले ये आए। एंड जनाब नोवाक जोकोविच जो हैं उन्होंने डिफीट किया डैनियल मेडवेडेव को स्ट्रेट सेट्स के अंदर यूएस ओपन के अंदर, और इक्वल किए 24th ग्रैंड स्लैम टाइटल्स, और अपना थर्ड ग्रैंड स्लैम टाइटल ऑफ द सीजन जो है उसको भी विन किया। एंड जनाब स्पेनिश फुटबॉल के जो प्रेसिडेंट हैं लुई रिबेल्स वो अब जो है उन्होंने रिजाइन कर दिया, उन्होंने कहा जी कि मैं इस माहौल में काम नहीं कर सकता, वैसे भी मेरी फैमिली और फ्रेंड्स ने मुझे कहा है कि तुम्हारे लिए डिग्निटी ज्यादा बड़ी चीज होनी चाहिए, और इसलिए तुम अगर स्पोर्ट्स के साथ जुड़े रहोगे तो तुम लोगों को और स्पोर्ट्स को डैमेज करोगे। डच कोर्ट जो है जी उसने फॉर्मर पाकिस्तानी इंटरनेशनल क्रिकेटर खालिद लतीफ उनको जनाब 12 ईयर्स की जेल सुनाई है, क्योंकि उन्होंने एंटी इस्लाम जो एमपी है वहां के गैरेट विल्डर्स नेदरलैंड्स के उनके बारे में कहा था कि चूंकि ये कंटेस्ट करा रहा था कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ऊपर सबसे नाउजबिला खराब कार्टून्स कौन बना सकता है, तो इसने कहा कि मैं $22,500 दूंगा जो जाके इसका सर मुझे लाकर देगा। उसके ऊपर बात करते हुए आज जो है वहां पे जो जज बैठे हुए थे उन्होंने कहा जी कि हम बाकी लोगों को तो कंडेम भी करते हैं और माफ भी कर देते हैं जो ऐसी हरकतें या एक दूसरे के साथ जो रेट्रिक में इन्वॉल्व होते हैं, लेकिन इसने अपना इंटरनेशनल फेम यूज करते हुए जो है एक एमपी के खिलाफ ये जो बात की विच इज अगेंस्ट द फ्रीडम ऑफ स्पीच, और इसलिए इसको जो है सजा दी जाती है। एंड जनाब एब्सोल्यूटली आवर लास्ट न्यूज इज अबाउट एशिया कप, इसके अंदर जो है इंडिया ने दिया था पाकिस्तान को टारगेट 356 का इन 50 ओवर्स में, जो कि वो दो दिन खेल के उन्होंने बनाया था, पाकिस्तान उसके जवाब में 228 रन्स ही बना सका, एज अ रिजल्ट पाकिस्तान लॉस्ट द मैच। ठीक है जी,
दैट्स इट,
दैट्स इट माचद भाई, उस वक्त से आप मुझे इशारे कर रहे हैं, इशारों में बातों में इशारा हो गया।
मैंने कहा यार कि आपके पास तो बड़ी रिपोर्टें
वो मैंने कट कर दी, फिर मैंने शॉर्ट कर दी। हाँ जी हाँ जी,
आप बड़ी अकलमंद होती चली जा रही,
बहुत मजे, मैं आपके साथ जो रह रही हूँ।
हाँ मैं ये कह रहा हूँ
बहुत स्मार्ट हो गई हूँ मैं,
बहुत स्मार्ट हो गई,
हाँ स्मार्ट हो गई हूँ मैं।
हाँ मैं कहता हूँ कि बस आपको कौन क्या कहेगा,
है ना जी,
सब चकुर यह है।
हाँ जी
के 6:45 पे अभी से कुछ ही देर बाद 6:45 पे सिराजुल हक साहब, अमीर जमात इस्लामी साहब, वेरी रिस्पेक्टेबल पर्सन इन पाकिस्तान, इनका इंटरव्यू जो है आरफा मुजफ्फर जी करेंगी 6:45 पे, 6:45 पे, और आपने सारी बात तो कह दी होगी यहाँ पर। हाँ जी, तो 6:45 पे इनका इंटरव्यू होगा, देखना और सुनना नहीं भूलिएगा। ई आवाज टीवी पे आप देख सकते हैं और 7:70 AM पे आप सुन सकते हैं। तो वेरी इंटरेस्टिंग एंड सिराजुल हक साहब पहले भी हमारे साथ इस एक इंटरव्यू देख चुके हैं, ये दूसरा इंटरव्यू है उनका। एंड मैं तो ये सुनता हूँ, जब इनका इंटरव्यू पहला वाला सुना था मैंने, तो उसमें तो उनके इंटरव्यू को सुनकर मुझे ये ख्याल आया कि काश पाकिस्तान में सारे लीडर्स ऐसे हो जाए।
नहीं, मैं नहीं चाहती हूँ सारे लीडर ऐसे हो जाए,
क्योंकि ही इज सच एन ऑनेस्ट पर्सन। एंड अगर ऑनेस्टी देखती है तो सिराजुल हक साहब के साथ, मगर आई डोंट नो व्हाई, जस्ट बिकॉज द नेम ऑफ जमात इस्लामी देयर, तो लोग जो है आजकल के जो स्पेशली न्यू जनरेशन जो
नो वी डोंट वांट आवर कंट्री टू बिकम अ तालिबान कंट्री, नो वी वांट एनलाइटनमेंट ऑफ जिन्ना साहब, वी वांट दिस कंट्री टू बी वेरी वेरी एनलाइटन प्लेस।
एवरीबॉडी हैव देयर ओन वेज ऑफ सेइंग दैट एंड दैट्स योर थॉट एंड दिस इज माई थॉट। मैं आपका माइक बंद कर रहा हूँ अब तो मैं आपका माइक अब बंद कर रहा हूं ताकि आप अपनी थॉट्स दे ना सकें और सिर्फ मेरे थॉट्स आप लोगों तक पहुंचे क्योंकि ये जो है
टाइम हो गया। I'll see you tomorrow,
inshallah. मैंने आपका माइक बंद कर दिया, आप जितना ही बात करती है
ठीक है, कोई बात नहीं, मसला नहीं है।
हाँ, आपका माइक बंद है,
मैं ऐसे ऐसे मुंह हिलाती रहूंगी, शुक्ले दिखाते रहेगा लोगों को पता चलता रहेगा मुझे आपकी बातें कितनी खराब लग रही है, मजा नहीं आ रहा मुझे आपकी बातें सुन के।
बाकिया की बातें कल कुछ स्पॉन्सर्स के पैगाम और उसके फौरी बाद जनाब सिराजुल हक साहब अमीर जमात इस्लामी और आरफा मुजफ्फर जी की गुफ्तगू समाप्त फरमाइए।
इन-हाउस मॉर्गेज एंड लॉयल्स टीम, इन-हाउस प्रोजेक्ट्स, इन्वेस्टमेंट अपॉर्चुनिटी, फिर देर का दी आओ ते ज्वाइन करो एग्जीक्यूटिव होम्स रियल्टी या कॉल करो 905-890-1300 या विजिट करो ehrb.ca।
की तुसी अपने शहर नू एक स्टाइलिश नवी SUV दे विच एक्सप्लोर करना चाहंदे हो, ते अज ही अपना सफर 2023 दी फोर्ड एस्केप जो के गैस हाइब्रिड और प्लग इन हाइब्रिड दे विच अवेलेबल है 13 तो वड्डी टच स्क्रीन दे नाल शुरू करो, अपने शहर दे नाल जुड़े रहो और एतमाद दे नाल ड्राइव करो। तुहानू 1.99% दा APR परचेज फाइनेंसिंग 60 महीनिया तक सिलेक्ट 2023 एस्केप मॉडल ते भी मिल सकता है। ज्यादा जानकारी वास्ते विजिट करो टोरंटो एरिया दे फोर्ड डीलर नू। अच्छी
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो मैनुअल जां ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो, ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लो जी तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप, 519-622-0660 या quicktrucklube.com QTL because we care।
क्या आपके घर और ऑटो इंश्योरेंस की रिन्यूअल हो रही है? क्या आप दुरुस्त इंश्योरेंस कवरेज के लिए अच्छी कीमत की तलाश में हैं? तो फिर आपको ऑल स्टे एजेक्ट एजेंसी के राजा मुदस्सिर को 6472903773 पर कॉल करनी चाहिए। आज ही कॉल करें और आप दो कारों और एक घर की इंश्योरेंस कराते वक्त तकरीबन $1,775 की बचत कर सकते हैं। राजा मुदस्सिर 6472903773 ऑल स्टेट के साथ आप महफूज हाथों में है। टर्म्स एंड कंडीशन अप्लाई।
अपनी कम्युनिटी दा सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजी सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747471।
ब्रैम्पटन ऑन स्टेज 12 से 18 अक्टूबर तक द रोज ब्रैम्पटन पर अहद रजानीद को हैमलेट के किरदार में देखकर खुश और वेलकम करते हैं। हैमलेट जो आजकल के दौर के लिए गजबनाक तेज रफ्तार इंतकाम और दागदार मोहब्बत की कहानी है। क्या आप हमारे डेनमार्क के शहजादे के साथ बाइज्जत खुशहाली पागलपन के दरमियान लाइन पर चलने की हिम्मत करते हैं? ये तब्दीली सिर्फ सच्चा सानिया ही ला सकता है। देखना मत भूलिएगा हैमलेट 12 से 18 अक्टूबर तक द रोज ब्रैम्पटन में। सेल टिकट्स खरीदने के लिए विजिट करें brampton on stage.ca।
770 AM ਦੀਆਂ ਨਸ਼ਰੀਆਤ ਸੁਣਨ ਤੇ ਹਾਲਾਤ ਤੇ ਹਾਜ਼ਰਾਂ ਤੋਂ ਬਾਖਬਰ ਰਹਿਣ ਦੇ ਵਾਸਤੇ ਨਿਊਜ਼ ਇਨਫੋਰਮੇਸ਼ਨ ਅਨਾਲਿਸਿਸ ਇਲੈਕਟ੍ਰਿਕ ਗੱਡੀਆਂ ਦੇ ਵਿੱਚ ਈ ਆਵਾਜ਼ ਆਫੀਸ਼ੀਅਲ ਐਪ ਜਾਂ ਸਾਡੀ ਵੈਬਸਾਈਟ ਈ ਆਵਾਜ਼ ਡੋਟ ਕਾਮ ਲੋਕਲ ਨੰਬਰ 6478724900
You are watching E Awaaz TV, Voice of Community.
جی صاحب السلام علیکم و رحمۃ اللہ وبرکاتہ، امید کرتی ہوں آپ تمام خیریت سے ہوں گے. پروگرام میں خوش آمدید. ہمارے فہم ظفر، ہماری ویب سائٹ ای آواز ڈاٹ کام. میں بہت شکر گزار ہوں اس وقت امیر جماعت اسلامی جناب سراج الحق صاحب ہمارے ساتھ موجود ہیں. جماعت اسلامی کی ایک بات جس کو میں نے اپنے پچھلے پروگرام میں بھی ہائی لائٹ کیا تھا، اس پروگرام میں بھی ہائی لائٹ کیا، آئی تھنک دس از دی اونلی جماعت جس میں باقاعدہ انتخاب کیا جاتا ہے امیر جماعت کا، اور وہ اپنا ٹینیور پورا کرنے کے بعد پھر اگلا جو، یعنی کوئی کنشپ نہیں ہے یا رشوت سفارش یا باپ سے بچہ اور بچے سے بچہ اور یو نو اس طرح سے چلے، وہ چیز نہیں ہے. جناب امیر جماعت اسلامی جناب سراج الحق صاحب، سر السلام علیکم، ان بخیر راغلے.
وعلیکم السلام، بہت شکریہ.
بہت شکریہ.
خوش تو بھی آتی ہے
سر. پاکستان کی خوبصورتی یہ ہے کہ ہماری اس اردو زبان نے ہم سارے صوبوں کو ایک زنجیر میں باندھ کے رکھا ہوا ہے. ہم کوشش ضرور کرتے ہیں کہ ایک دوسرے کو گریٹ کر سکیں، مگر آپ کو تو بڑا حوصلہ جاتا ہے کہ پشتو زبان ہونے کے باوجود آپ اردو میں بڑی کھلے طریقے سے بات چیت کرتے ہیں. ہم اپنے ٹاپ
اردو کی تلاش میں ہوں جس میں سرائیکی بھی شامل ہو جائے، پنجابی بھی شامل ہو جائے، سندھی بھی شامل ہو جائے، بلوچی بھی شامل ہو جائے، گجری بھی شامل ہو جائے، پشتو بھی شامل ہو جائے. فارسی اور عربی تو آلریڈی موجود ہے، انگریزی کا بہت زیادہ غلبہ ہو گیا ہے. بہرحال ایک بین الاقوامی اردو زبان بننے کے لیے ضروری ہے کہ تمام ریجنل زبانوں کا مجموعہ ہو جائے اردو، تب بین الاقوامی زبان بنے گی
انشاءاللہ. اور ویسے تو اردو ہے بھی لشکری زبان، کہا جاتا ہے کہ اس میں تمام زبانوں کا امتزاج ہے الحمدللہ. سر آپ کے وقت کا بہت شکریہ، اور مجھے پتا ہے کہ آپ کی مصروفیت، اس کے بعد آپ کا ایک اور انٹرویو بھی ہے. ہر انسان پاکستان کی اس وقت کی صورتحال کو سننا چاہتا ہے، دیکھنا چاہتا ہے. میں ملک سے باہر بیٹھی ہوئی ہوں، اور جب میں انٹرنیشنل نیوز کو ڈیفینیٹلی زیادہ دیکھتی ہوں، اور اس تناظر میں جب میں پاکستان کو دیکھتی ہوں تو باقاعدہ خون کے دل، خون کے آنسو روتا ضرور ہے. آج اسی خطے میں ہندوستان میں G20 کی میٹنگ ہو رہی ہے، اور ہم چائنا کے ساتھ اپنے تعلقات بہتر نہ کر پائے، اور دیکھیے ایکولی جو انہوں نے بزنس کوریڈور چائن انڈیا نے آج جو بنایا، اور کیا کمال کا رشتہ انہوں نے جناب جو بائیڈن اور محمد بن سلمان سعودی عربیہ سے، ایک عرصے سے تھوڑا بروکن ریلیشن شپ تھا، اس رشتے کو استوار کرتے ہوئے کیا کہیں گے اس کے بارے میں؟ آپ کیا محسوس کرتے ہیں؟ ہم کہاں کھڑے؟
رحیم دیکھیے، میں پاکستان کے مستقبل سے بالکل مایوس نہیں ہوں، اور پاکستان کو جن نعمتوں سے اللہ نے نوازا ہے اور جس ماحول سے اللہ نے نوازا ہے، جس خوبصورت موسموں سے اللہ نے نوازا ہے، جن خوبصورت دریاؤں سے اللہ نے نوازا ہے، جس خوبصورت ٹورزم کے خوبصورت مقامات سے اللہ تعالیٰ نے نوازا ہے، اگر اس کو ہم پراپرلی صحیح طریقے سے مینیج کر سکے، استعمال کر سکے، تو یقین کیجئے لوگ یہاں آئیں گے کمانے کے لیے، تجارت کے لیے، مزدوری کے لیے، ملازمت کے لیے، سیر کے لیے اور تفریح کے لیے آئیں گے. باقی جب آپ نے انڈیا کی بات کی تو دیکھیے، اس وقت انڈیا میں 1,46,00,000,000 انسان بستے ہیں، یعنی پوری دنیا کو آپ لے لے 8 بلین کی آبادی ہے. اس 8 ارب کی آبادی میں سے 1,46,00,000,000 لوگ ہے انڈیا میں. تو لا محالہ، ساری دنیا کی توجہ بالخصوص وہ ممالک جو چیزوں کو پروڈکٹ کرتے ہیں، پیداوار ان کے ساتھ موجود ہے، کارخانے موجود ہے، یا کوئی بھی ایسی چیز جو بیچنے کے لیے ہے، وہ ضرور بالضرور اس منڈی کی طرف متوجہ ہوں گے جس کا نام انڈیا ہے۔ لہذا انڈیا کے کل کے اجلاس کو دیکھ کر کسی ڈپریشن میں آنا یا ٹینشن میں آنا یہ ضروری نہیں ہے۔ اصل مسئلہ یہ ہے کہ اگر ہمارے اندر اپنا مینجمنٹ ہو اور اچھی قیادت ہو اور نظام کو ہم بہتر بنا سکے تو ہم آج بھی انڈیا سے بہت زیادہ آگے جا سکتے ہیں ہر لحاظ سے ترقی کرنے میں۔
ایک بات میں کہنا چاہتی ہوں کہ ظاہر ہے ہندوستان میں سٹیبلٹی ضرور رہی اور پاکستان 76 ایئرز میں بھی ہم سبق سیکھ نہیں رہے۔ آپ کی جماعت میں الیکشن ہوتے ہیں، اس سے بھی کبھی کسی اور جماعت نے سبق نہیں سیکھا۔ 46 سال سے کوئی وزیراعظم اپنا ٹینیور نہیں پورا کر سک رہا، اس سے بھی کسی نے نہیں سیکھا۔ اب الیکشنز کا کہا جا رہا ہے، اور عمران خان بھی الیکشن کا ہی کہا کرتے ہوتے تھے، آپ بھی الیکشن چاہتے ہیں، پیپلز پارٹی بھی الیکشن چاہتی ہے، کیا آپ سمجھتے ہیں کہ الیکشن ہو جائیں گے؟ اگر صدر علوی صاحب نے الیکشنز کی تاریخ کا اعلان کر دیا تو دوسری جماعتوں نے یہاں پہ یہ اعتراض کھڑا کر دینا ہے کہ وہ عبوری صدر ہیں، یہاں کیا، یعنی یہ جو ہمارے اندر کی رسہ کشی ہے یہ ہمیں کہاں لے کے جا رہی ہے؟
دیکھیں، ایک تو الیکشن کے بغیر پاکستان کے ساتھ کوئی چوائس نہیں ہے، میں یہ بتا دوں، اور یہ 23-24 کروڑ انسانوں کا ایک سمندر ہے اس وقت، اور یہ مسائل اور مصیبت کے دلدل میں ہے۔ اس کو صرف ایک ایسی حکومت آگے لے جا سکتی ہے اور اس کشتی کو بوئر سے نکال سکتی ہے جن کو عوام کا منڈیٹ حاصل ہو، جس کے پش پر قومی اسمبلی ہو، صوبائی اسمبلیاں ہوں، سینٹ موجود ہو اور عوام کا اعتماد ہو، دنیا بھی اس پر اعتماد کرے گی اور یہ دنیا سے بات کر سکے گی۔ اس لیے جماعت اسلامی سمجھتی ہے کہ آئین کے آرٹیکل 224 کے روشنی میں موجودہ حکومت کا، نگران حکومت کا اور الیکشن کمشنر کا فرض ہے، آئینی فرض بھی ہے، اخلاقی فرض بھی ہے، اور جو حلف اس نے اٹھایا ہے اللہ کو گواہ کر کے اس آئین کے تابعداری کا، وفاداری کا، اس کا تقاضا ہے کہ جلد از جلد الیکشن کا اعلان کرے۔ باقی رہی بات صدر پاکستان کا کہ وہ ایک تینور پورا کر چکے ہیں اور ایک قائم مقام صدر ہے یا عارضی صدر ہے، تو دیکھیے، اگر کوئی مستقل امام مسجد کا مستقل امام نہ ہو اور وہ کہیں چلا جائے اور اس جگہ محراب میں کوئی اور عارضی امام ہو، تو کوئی مقتدی یہ نہیں کہہ سکتا ہے کہ ابھی آپ کے کہنے پر میں نے رکوع نہیں کرنا ہے، سجدے میں نہیں جانا ہے، قیام نہیں کرنا ہے، سلام نہیں پھرنا ہے، اس لیے کہ آپ تو مستقل امام نہیں ہیں۔ جو بھی آرڈر وہاں سے یا آرڈیننس وہاں سے یا حکم وہاں سے جاری ہوتا ہے وہ علوی صاحب کا نہیں ہوتا ہے، وہ اس کرسی کی طرف سے ہوتا ہے جس کے آئین میں اختیارات متعین ہیں۔ تو ہم یہی سمجھتے ہیں کہ صدر پاکستان کا، نگران وزیراعظم کا اور الیکشن کمشنر کا فرض ہے کہ 90 دن کے اندر الیکشن کا انعقاد کر لے۔ جو دو پارٹیوں کے نام آپ نے لے لی ہے کہ پیپلز پارٹی بھی چاہتی ہے کہ الیکشن ہو، تو صحیح بات یہ ہے کہ مسلم لیگ اور پیپلز پارٹی نے سی سی آئی کے اجلاس میں یہ طے ہی کیا تھا کہ بر وقت الیکشن نہ ہو، پہلے حلقہ بندیاں ہوں، اور حلقہ بندیوں پر بھی لوگ اعتراض کریں گے، پھر اس ڈیجیٹل مردم شماری پر لوگ اعتراض کریں گے، اور اس طرح معاملہ لمبا ہو جائے گا۔ تو جماعت اسلامی کا شروع سے یہ موقف ہے کہ آپ لوگ اندر کچھ کہتے ہیں، باہر کچھ کہتے ہیں، ہم ہمیشہ ایک کلیئر موقف کے ساتھ کھڑے ہیں کہ اس حکومت کا ٹینیور ختم ہو گیا ہے، وفاقی حکومت، صوبائی حکومتوں کا اور نگران حکومت کا ایک ہی کام ہے، ادھر ادھر دیکھنے کی بجائے یا اپنے دورانیوں کو طوالت دینے کے بجائے وہ صرف اور صرف الیکشن پر فوکس کرے۔
بہت شکریہ۔ کیا وجہ ہے کہ پاکستان کی قوم کو شعور نہیں آنے دیا جا رہا؟ ڈیجیٹل جو الیکٹرل ووٹنگ ہے، پوری دنیا میں یہ سسٹم چل رہا ہے، ہمارے یہ جتنے پولیٹیشنز ہیں جو ڈیجیٹل ووٹنگ کے اگینسٹ ہیں، باہر کے ملکوں میں یہ بیٹھے ہوئے ہیں، سرجریز کے آج کے مطابق ان ویٹرو ٹریٹمنٹس آج کے مطابق. تو یہ ایک سسٹم جو کمپیوٹر کے تھرو ہے, اس پہ کیا اعتراض ہے ڈیجیٹل ووٹنگ پہ ان کو؟
دیکھیں, ڈیجیٹل ووٹنگ پہ اعتراض نہیں ہے اور مردم شماری پر بھی اعتراض نہیں ہے. مسئلہ اس کے استعمال کا ہے. مثلا ابھی یہ ڈیجیٹل مردم شماری تو ہوئی ہے, لیکن عجیب اتفاق ہے کہ جہاں 2017 میں آبادی 5 لاکھ تھی, تو 2022 کے اس مردم شماری میں وہ کم ہو گئی ہے. بعض ایسے علاقے ہیں جہاں مردم شماری کر کے 100% ان کے آبادی میں. تو مسئلہ اس ڈپارٹمنٹ کا یا کرنے والوں کے نیت پر اور اس کے ایکشن پر ہے, باقی ڈیجیٹل مردم شماری سے کسی کا اختلاف نہیں. جہاں تک ڈیجیٹل ووٹنگ کا مسئلہ ہے, جماعت اسلامی اس کے حق میں ہے اس تجویز کے ساتھ کہ آپ اس کو پہلے ٹیسٹ قید کے طور پر لے لے, ضمنی الیکشن میں لے لے, بلدیاتی الیکشن میں لے لے. اس لیے کہ اگر خدا نخواستہ الیکشن کے دن یہ نظام فیل ہو جاتا ہے, جس طرح ہمارے ہاں بالکل آپریشن کے دوران بجلی چلی جاتی ہے اور آپریشن ڈاکٹر بھی حیران ہوتا ہے اور مریض بھی بے ہوش ہوتا ہے اور بجلی چلی جاتی ہے, اس طرح روز کا یہ معمولات ہے ہمارے پاکستان میں, تو ہمارے پاس جو انڈیا ہے اس نے بھی اس کو فیز وائز یا تدریج کے ساتھ آگے بڑھانے کی کوشش کی. ہماری بھی موجودہ حکومت کو یہی ہے کہ آپ تدریج کے ساتھ اس چیز کو اپنانے کی کوشش کریں, تاکہ اتنا بڑا ایکسرسائز ہونے کے بعد اس پر تحفظات نہ ہوں, اعتراضات نہ ہوں. تو ہم ڈیجیٹل مردم شماری کے خلاف بھی نہیں ہیں, ڈیجیٹل ووٹنگ کے خلاف بھی نہیں ہیں. البتہ ضرور یہ چاہتے ہیں کہ ان کا استعمال ایسے ہو جس پر لوگوں کا اعتماد ہو جائے. اس وقت لوگوں کا اعتماد سرکاری اداروں پر ختم ہے. نہ عدالت پر اعتماد ہے, نہ مقننہ پر اعتماد ہے, نہ نیب پر اعتماد ہے, نہ ایف آئی اے پر اعتماد ہے, نہ FBI پر اعتماد ہے, نہ حکومت پر اعتماد ہے. ایک زبردست بے اعتمادی کے ماحول میں اور پولرائزیشن کے ماحول میں آپ کو وہی اقدام اور قدم اٹھانا پڑے گا جس پر پاکستان کی عوام کا 100% نہ ہو, تو ایک اکثریت اس پر اعتماد کریں.
اس سے پہلے پی ٹی آئی نے 2/3 اکثریت کا کہا اور تبدیلی لانا چاہتے تھے, مگر 2/3 اکثریت نہ ہونے کی بجائے وجہ سے آپ کو پتہ ہی ہے کہ کیا صورتحال ہوئی. اب ان دنوں میں میں بلکہ بہت زیادہ سن رہی ہوں, مسلم لیگ نون بھی یہ کہہ رہی ہے کہ ہمیں 2/3 اکثریت ملنی چاہیے تاکہ ہم مطلب بادشاہ ہوں وہاں کے. فرض کریں اگر جماعت اسلامی, ڈو یو تھنک کہ آپ 2/3 اکثریت لے کے تبدیلی لا سکتے ہیں؟ جو ادارے پیچھے سے کنٹرول کر رہے ہیں اگر وہ آپ کو نہ آنے دیں گے تو کیا ری ایکشن ہوگا؟ یعنی جو انسان کچھ ڈلیور کر سکتا ہے اس کو اتنی اکثریت آنے ہی نہیں دے.
آئین میں تبدیلی کے لیے یقیناً 2/3 اکثریت ضروری ہے, لیکن اس وقت اس آئین میں ان حکومتوں کو جو اختیارات حاصل تھے, انہوں نے ان اختیارات کا بھی 100% غلط استعمال کیا, میرٹ کے وائلیشن کی. اور پیپلز پارٹی کی حکومت, مسلم لیگ کی حکومت یا پی ٹی آئی کی حکومت, یہ برائے نام پارٹیوں کی حکومت تھی. اصل میں یہ تینوں حکومتیں مافیاز کی حکومت تھی, شوگر مافیا, لینڈ مافیا, ڈرگ مافیا, آٹا مافیا, پٹرول مافیا, ڈیزل مافیا, حتیٰ کہ پیاز مافیا. اور اگر یہاں دوائیوں کی قیمتوں میں اضافہ ہوا اور دوائیوں کی قلت ہوئی تو پتہ چلا کہ خود وزیر صحت اس میں انوالو ہے. یہاں شوگر کی قلت ہوئی, یعنی اس کا اسمگلنگ میں اضافہ ہوا, قیمتوں میں اضافہ ہوا, تو پتہ چلا کہ تجارت کا وزیر اس میں انوالو ہے. تو یہ جو تینوں پارٹیوں کا آپ نام لیتے ہیں, اس میں بہت طاقتور پاکستان کے مافیاز اس پر مسلط ہے. ان تینوں پر انہوں نے انویسٹمنٹ کی ہے, اور جب حکومت میں آتے ہیں تو وہ ان مافیاز کے ہاتھ میں کھیلتے ہیں. مثال میں ایک پیش کروں کہ اس وقت یعنی کاشکار سے حکومت 300 روپے فی من گنا خریدتی ہے, اور ایک من میں تقریباً 5 کلو شوگر چینی بنتی ہے. آپ اندازہ کر لیں کہ اگر 1 کلو پر اوسطاً تقریباً 50 روپے خرچ آتا ہے ایک شوگر مل کا, اس سے بھی کم آتا ہے, تو کہ یہ جائز ہے कि आप 10 के बजाय 20 के बजाय 40 के बजाय 50 के बजाय 200 रुपए फी किलो फरोख करना शुरू कर ले और फिर डम कर ले, फिर मसनू किल्लत पैदा कर ले। अल्लाह ताला ने हमें मौका दिया ना जी पाकिस्तान में, तो हम अपने ऊपर इसलिए एतमाद करते हैं अल्लाह की ज़ात के बाद कि हमारा कोई ज़ाती एजेंडा नहीं है, हमारे साथ शुगर और लैंड माफिया और ड्रग माफिया और इस तरह ये बलाएं हमारे साथ नहीं है, ये अजदहाएँ हमारे पार्टी में नहीं है, यही सांप और बिच्छू हमारे जेबों में नहीं है। इन लीडरों के साथ यही लोग होते हैं।